پارہ نمبر 7، تھوڑی سی باتیں پارے کے بارے میں، جس میں انشاءاللہ آپ کو پھر باتوں کو سمجھنا آسان ہوگا. اس پورے پارے کے اندر جو بنیادی طور پہ امت مسلمہ کو پیغام ملے گا وہ کیا ہے کہ ہدایت کے راستے میں جو رکاوٹیں ہیں ان کو دور کرو. چار چیزیں ہم اس بارے میں دیکھیں گی، جس نے مکہ والوں کو بھی ہدایت سے روک دیا تھا اور مدینہ والوں کو بھی روکا تھا، جس میں پہلی بہت زیادہ سوال کرنا. آج مسلمان بھی کوشچن آنسر سیشن زیادہ پسند کرتے ہیں نالج والے سیشن سے. پھر دوسرا تھا بہت مطالبے کرنا، تیسرا ان کا رویہ تھا بہت حجتیں کرنا، اور چوتھا کیا تھا، باپ دادا کی اندھی تقلید کرنا. افسوس کی بات ہے کہ آج امت مسلمہ میں یہ چاروں رویے ہمیں عام طور پہ نظر آتے ہیں کہ مسلمان بحثیں بہت کرتے ہیں، تنقید بہت کرتے ہیں، حجتیں بہت کرتے ہیں. تو ضرورت ہے اس وقت کہ ہدایت کی توفیق مانگی جائے. پھر اللہ سبحانہ تعالیٰ نے اس پورے پارے میں ہدایت کو ٹھکرانے کی سزائیں بتائی ہیں. آیت نمبر 40 اور 44 سورۃ الانعام میں اللہ نے دنیاوی سزائیں بھی بتائیں اور نعمتیں بھی بتائیں. پھر اسی طرح سے ہدایت سے جب کوئی منہ موڑ لیتا ہے تو اس کی کیفیت کیا ہوتی ہے، آیت نمبر 71 میں ہمیں دکھے گی. اور اللہ تعالیٰ جب کوئی بندہ ہدایت کو لینا نہیں چاہتا تو اس کی سماعت بصارت کو ختم کرتا ہے، دل کو مہر لگاتا ہے، آیت نمبر 46 میں سورۃ الانعام کے ہم یہ دیکھیں گے. پھر اس سپارے میں ہمیں حضرت ابراہیم کا بڑا خوبصورت کردار دکھے گا کہ کیسے انہوں نے ہدایت کو پایا، اور 18 نبیوں کی ہدایت کا ذکر ہمیں آیت 84 سے 90 میں ملے گا. اور اسی طرح سے کچھ اور چیزیں بھی ہیں. پارے کا آغاز ہی ایک ایسے واقعے سے ہوتا ہے کہ جن لوگوں تک ہدایت براہ راست نہیں پہنچی، ان ڈائریکٹلی پہنچی تھی، لیکن چونکہ طلب سچی تھی تو مان گئے. وقت کیا تھی؟ نبی صلی اللہ علیہ وسلم کا جب مکہ والوں سے معاہدہ ہو گیا صلح حدیبیہ کے نام پر سن 6 ہجری میں، کہ کفار اور مسلمانوں کے بیچ میں 10 سال تک جنگ نہیں ہوگی. تو آپ نے اس وقت پھر چھٹیاں اناؤنس نہیں کی، ویکیشن نہیں دی، بلکہ آپ نے کہا کہ اب ہم دعوت کے میدان میں کام کرتے ہیں. چنانچہ اور بادشاہوں کی طرح آپ نے حبشہ کے بادشاہ نجاشی کو آپ نے خط لکھا جس میں آپ نے ان کو اسلام کی دعوت دی. تو وہ بادشاہ کرسچین تھا اس وقت کا، لیکن اس نے اللہ کے نبی صلی اللہ علیہ وسلم کے اس خط کو اتنا غور سے پڑھا، اور وہاں حضرت جعفر کے ساتھ مکالمہ ہوا اور وہ وہاں بیٹھ کر رو رہے تھے. اسی طرح اس نے ایک ڈیلیگیشن نبی صلی اللہ علیہ وسلم کے پاس بھیجا، تو جب ان کے سامنے قرآن پڑھا گیا تو اس سے کیا ان کی کیفیت ہوئی، اسی سے پارہ شروع ہوتا ہے. آئیے دیکھتے ہیں. وَإِذَا سَمِعُوا مَا أُنزِلَ إِلَى الرَّسُولِ تَرَى أَعْيُنَهُمْ تَفِيضُ مِنَ الدَّمْعِ، جب وہ اس کلام کو سنتے ہیں جو رسول پر اترا ہے تو تم دیکھتے ہو کہ حق کو پہچاننے کے اثر سے ان کی آنکھیں آنسوں سے تر ہوتی ہیں. وہ بول اٹھتے ہیں، پروردگار ہم ایمان لائے، ہمارا نام گواہی دینے والوں میں لکھ دے. اور وہ کہتے ہیں کہ آخر کیوں نہ ہم اللہ پر ایمان لائیں، اور جو حق ہمارے پاس آیا اسے کیوں نہ مان لیں، جبکہ ہم اس بات کی خواہش رکھتے ہیں کہ ہمارا رب ہمیں صالح لوگوں میں شامل کرے. ان کے اس قول کی وجہ سے اللہ نے ان کو ایسی جنتیں عطا کی جن کے نیچے نہریں بہتی ہیں اور ان میں وہ ہمیشہ رہیں گے. اور یہ جزا ہے نیک رویہ اختیار کرنے والوں کے لیے، رہے وہ لوگ جنہوں نے ہماری آیات کو ماننے سے انکار کیا اور ان کو جھٹلا دیا، تو وہ جہنم کے مستحق ہیں. یہاں دیکھیے کہ قرآن سن کر رونا آنا، اس کا تذکرہ ہے. حقیقت یہ کہ انسان کب روتا ہے؟ جب اس کو کھوئی ہوئی چیز مل جاتی ہے. امیجن کیجئے ایک ماں کا بچہ کھویا ہوا تھا اور اچانک اس کے سامنے آ گیا، تو اس کو دیکھ کر وہ خوشی سے رونے لگتی ہے. اسی طرح حق، ٹروتھ، سچ مومن کے لیے قیمتی دولت ہوتی ہے. جو ہی حق سامنے آتا ہے اس کتاب کی صورت میں، جس کا اپنا نام بھی حق ہے، تو ایک فطرت سلیمہ پہ رہنے والے کی آنکھیں بھیگنے لگتی ہیں. قرآن سن کر رونا نہ آئے تو اپنے دل کو چیک کروانے کی ضرورت ہے کہ ہمارا دل ہے بھی کہ نہیں، مردہ تو نہیں ہو گیا. اور خاص طور پہ جب پہلی دفعہ قرآن پڑھتے ہیں، کیونکہ انسان کے آنسو جو ہوتے ہیں اس کے اندر کے جذبات کا اظہار ہوتا ہے. حضرت ابو بکر بہت رویا کرتے تھے، ہم نہیں روتے کیونکہ آج ہم قرآن کو ذہن پر لیتے ہیں. قرآن سن کے رونا کب آئے گا؟ جب اس کو دل پہ لیں گے. بہت انٹلیکچوئل بحثیں کرنا، بہت ادھر ادھر کی باتوں میں الجھ جانا، فقہی چیزوں کو لیتے جانا اور قرآن کا یہ اسپرچل پہلو چھوڑ دینا، یہ بھی آج کے دور میں امت مسلمہ کا ایک پرابلم ہے، جس کی وجہ سے آپ دیکھیے کہ آج بہت تھوڑے لوگ رہ گئے قرآن پڑھ کے رونے والے. اللہ کے نبی نے پہلے ہی خبر دے دی تھی کہ ایک وقت آئے گا کہ ہزاروں میں کوئی ایک شخص بھی خشوع والا نہیں ہوگا. آپ جب بھی قرآن سنیں، کسی سے بھی سنیں، کہیں جا کے پڑھیں، تو دیکھیے کہ اس کے قرآن کے پڑھنے پڑھانے کے بعد دل نرم ہوتا ہے کہ سخت ہوتا ہے. اور دعا کیجئے کہ اللہ ہمیں اس کتاب سے محبت دے دے، آپ کی دی بیسٹ فرینڈ بن جائے گی. اس طرح سے پھر آپ لیں گے، پیاز کاٹیں تو آنسو نکلے، قرآن سنیں تو آنسو کیوں نہ نکلے. کبھی ایئرپورٹ کا کوئی منظر ذہن میں رکھیے، کسی کو چھوڑتے ہیں تو آنکھوں سے آنسو نکلتے ہیں کیا؟ جب یہ کتاب مجھ سے دور ہوتی ہے تو میرے دل میں ایسی ہی جدائی کا احساس ہوتا ہے. جس دن چھٹی کر لیتی ہوں، جس دن نہیں پڑھ سکتی، جس وقت میرا اس سے تعلق کمزور ہوتا ہے، تو کیا روتی ہوں؟ ایک وقت آتا ہے جیسے آج کل آیا ہوا ہے، ماشاء اللہ ہم سب کا قرآن سے گہرا تعلق قائم ہو گیا، ہمیں چین ہی نہیں آتا گھر میں، ہم چاہتے ہیں کہ ادھر سے ادھر جائیں، ادھر سے ادھر ہم کچھ سیکھیں. رمضان کے بعد اس آیت کو یاد رکھنا ہے. کیا یہ تعلق بس ایک مہینے کا تھا؟ خود سے چند سوال کرتے ہیں، آپ بھی لکھیے اور پھر اس کو بعد میں ڈسکس کریے. کیا میں اس قرآن کو صرف رمضان میں ہی پڑھنا چاہتی ہوں؟ کیا یہ قرآن صرف رمضان میں پڑھی جانے والی کتاب ہے؟ کیا اس تیزی کے سفر نے مجھے اس قابل کر دیا کہ اب میں اس کی ہر بات کو سمجھ کے عمل کروں؟ اگر ایسا نہیں ہے تو میں رمضان کے بعد کیا اس کتاب سے اپنا تعلق قائم رکھنا چاہتی ہوں؟ کتنے لوگ چاہتے ہیں ہاتھ کھڑے کریں؟ الحمدللہ رمضان کے فوراً بعد کورسز آفر ہو رہے ہیں. آن لائن سے جو لوگ سن رہے ہیں ان کے لیے تو آن لائن کا لنک یہ لوگ دے دیں گے، انشاءاللہ یہاں بھی آپ کے لیے لائیو کچھ نہ کچھ شروع کریں گے. اگر آپ میں سے کوئی انٹرسٹیڈ ہے، چاہتا ہے انفارمیشن لے، رائے دے، مشورے دے، ہر چیز پلاننگ میں، لیکن قرآن سیکھنا. کوئی انسان ہماری زندگی میں رہے نہ رہے، یہ کتاب رہے. اور اللہ تعالیٰ سے دعا کرتے ہیں کہ وہ حقیقت میں ہمیں ہمیشہ اس کتاب کے ساتھ جوڑے، کہ ہماری قبر کے اندر اس قرآن کی روشنی آ جائے اور وہاں کی تنہائیوں کو بانٹنے والا بن جائے. پھر فرمایا، لوگوں جو ایمان لائے ہو، جو پاک چیزیں اللہ نے تمہارے لیے حلال کی ہیں ان کو حرام نہ کر لو، اور حد سے تجاوز نہ کرو، کہ اللہ کو زیادتی کرنے والے سخت ناپسند ہیں. اوور ایٹنگ کے رد میں ہے یہ آیت. کھاؤ پیو لیکن زیادتی نہ کرو، اتنی جگہ تو رکھو کہ پیٹ میں سانس لینے کی اور پانی کی جگہ تو بن جائے. جب ہماری ایٹنگ ہیبٹس درست نہیں رہتی تو اس کا بھی بہت بڑا نقصان ہوتا ہے. پھر فرمایا، جو کچھ حلال اور طیب اللہ نے تم کو دیا اس کو کھاؤ پیو، اور اس ذات کی نافرمانی سے بچتے رہو جس پر تم ایمان لائے ہو. تم لوگ جو مہمل قسمیں کھا لیتے ہو ان پر اللہ گرفت نہیں کرتا، مگر جو قسمیں تم جان بوجھ کر کھاتے ہو ان پر وہ ضرور تم سے پوچھے گا. اور اگر کبھی قسم کھائی ہو، یہاں ہائی لائٹ کر لیں، اگر کبھی قسم کھا لیں کوئی تو اس کا کفارہ کیا ہے؟ فرمایا، ایسی قسم توڑنے کا کفارہ یہ ہے کہ 10 مسکینوں کو وہ اصل درجے کا کھانا کھلاؤ جو تم اپنے بال بچوں کو کھلاتے ہو. یعنی کبھی اچھا کھلاتے ہو، کبھی برا کھلاتے ہو، کبھی دال پکتی ہے، کبھی گوشت پکتا ہے، تو میڈیم درجے کا کھانا 10 مسکینوں کو کھلا دو. پھر اس کے بعد یا ان کو کپڑے پہنا دو، یا ایک غلام آزاد کر دو، اور جس کی استطاعت نہ رکھتا ہو وہ 3 دن کے روزے رکھے. یعنی قسم توڑنے کا کفارہ 3 دن کے روزے بھی بن جاتا ہے. اور یہ تمہاری قسموں کا کفارہ ہے جبکہ تم قسم کھا کر توڑ دو، اپنی قسموں کی حفاظت کیا کرو، اس طرح اللہ اپنے احکام تمہارے لیے واضح کرتا ہے، شاید کہ تم شکر ادا کرو. شکر ادا کرتے ہیں. اب اگلی آیت میں شراب کے بارے میں ایک آیت ہے، آئیے دیکھتے ہیں. اور یہ حتمی آیت ہے. ابھی تک ہم نے اس موضوع کو بہت زیادہ ٹچ کیوں نہیں کیا تھا؟ کیونکہ ہم انتظار کر رہے تھے کہ سورت مائدہ کی آیت 90 ہمارے سامنے آئے. تھوڑا سا اس کو دیکھیں گے. یا ایھا الذین آمنوا انما الخمر والمیسر والانصاب والازلام. اے لوگو جو ایمان لائے ہو، پہلے جس لفظ پہ 3 سیکنڈ غور کیجیے. اگر 6 سپارے پڑھ کر ایمان آ چکا ہے شدت کے ساتھ، پہلے بھی تھا اب جوش پہ آ گیا ہے، تب اگلی آیت سمجھ آئے گی. کیا؟ انما الخمر والمیسر والانصاب والازلام ورجس من عمل الشیطان. اے لوگو جو ایمان لائے ہو، یہ شراب اور جوا یعنی الکوہل اور گیملنگ، اور یہ آستانے اور پانسے. آستانے کیا؟ قبریں جہاں لوگ جا کر عرس اور میلے مناتے ہیں، اور پانسے تیروں کے ساتھ قسمت معلوم کرنا. یہ سب گندے شیطانی کام ہیں، ان سے پرہیز کرو، امید ہے کہ تمہیں فلاح نصیب ہوگی. شیطان تو یہ چاہتا ہے کہ شراب اور جوئے کے ذریعے سے تمہارے درمیان عداوت اور بغض ڈال دے، اور تمہیں اللہ کی یاد سے اور نماز سے روک دے. پھر کیا تم ان چیزوں سے باز رہو گے؟ अल्लाह और उसके रसूल की बात मानो और बास आ जाओ। अगर तुमने इसकी हुक्म अदूली की तो जान रखो कि हमारे रसूल पर बस साफ साफ हुक्म पहुंचा देने की जिम्मेदारी है। शराब की बात क्यों आई? क्योंकि शराब अकल की दुश्मन है। अल्लाह तआला चाहते हैं ईमान वाला होश में रहे और शराब इंसान को बेहोश कर देती है। खमर कहते हैं इसको अरबी में, अल खमर मा खामर अल अकल। खमर क्या होती है? जो अकल को छुपा दे। माँ बहन का फर्क मिट जाता है, बाप बेटी का फर्क मिट जाता है। शराब के नशे में लोग बाद दफा कुफर बक देते हैं, इसलिए शराब को उम्मुल खबाइस कहा जाता है। अल्लाह के नबी ने इसको बुरा कहा। कैसे, किस हद तक बुरा कहा? अरब पानी की तरह शराब पीते थे। जैसे मिसाल दूंगी सिर्फ कि जैसे आजकल हमारे ड्रिंक्स में फिजी ड्रिंक्स चलते हैं ना, इस तरह वो शराब पीते थे। नुकसान क्या हुआ कि उसके साथ कई माशरती खराबियां हो गई। उम्मुल खबाइस इसको क्यों कहते हैं? जहां शराब होगी अब देखिएगा वहां जिना भी होगा, वहां बदकारियां भी होंगी, वहां गैम्बलिंग भी होगी। एक बुराई से दूसरी बुराई आती। कहते हैं एक दफा एक बुजुर्ग थे, बहुत नेक था, तो उसको किसी बुरी औरत ने फांस लिया और ऑप्शंस दे दी कि या तो मेरे साथ जिना करो, या इस बच्चे को कत्ल करो, तो या ये शराब की बोतल है इसको पी लो। जान के लाले थे उन्होंने ये सोच के कि नहीं, जिना तो बहुत बुरी चीज है, कत्ल तो बहुत ही बड़ी चीज है, चलो शराब निस्बतन छोटी चीज है। और उस औरत के कहने पर जब वो शराब पी तो शराब के नशे में बाकी दो काम भी हो गए। हकीकत है ये, एक मुसलमान शख्स को ये जेबा नहीं देता। उम्मते वसत को तो हर वक्त होश में रहने की जरूरत है, वो कैसे शराब के नशे में डूबे? मुसलमान होकर इंसान शराब पिए, ये बात अकल में आने की नहीं है। देखिए एक दुश्मन होता है ना, आप समझ जाते हैं, वो किसी एक चीज का दुश्मन है। लेकिन शराब को देखिए, माल की दुश्मन, अकल की दुश्मन, इज्जत की दुश्मन, सेहत की दुश्मन, जहन की दुश्मन, इतनी दुश्मनियां ये एक साथ कराती है। अकल पर पर्दा डल जाता है, इंसान बेहिस हो जाता है, उसको दूसरों का दर्द समझ ही नहीं आता। कई वी वर्ड्स हैं, वो कहते हैं कि जब मुसलमान हुए उसके बाद हमारे मनी में और हमारे पैसों में बड़ी बरकत आ गई। पूछा क्यों? कहते हैं अब चूंकि हमारी मनी जब शराब पे नहीं यूज होती, पूरे हफ्ते का कमाया हुआ वीकेंड पे जाके उड़ा देते थे, तो शराब से रुकना। खास अब जब ये आयतें उतरी तो साहबा ने शराब कैसे छोड़ी? एक मौका था कि साहबा किसी महफिल में, जब चूंकि हराम नहीं थे अभी, तो शराब पी और पिला रहे थे, लेकिन जब शराब की मना का हुक्म आया, एक शख्स ने आके आवाज लगाई, लोगों में इस बात की गवाही देता हूं कि शराब हराम हो गई है। होंठों पे लगे हुए जाम छुटे थे, मटके फूटे थे शराब के। मदीना शहर की गलियों में शराब ऐसे गह रही थी कि मट्टी से कई दिन तक बू आती थी, और जब कभी बाद में बारिश होती थी तो शराब की सराउंड उठती थी। उन्होंने ये क्यों नहीं सोचा कि यहूद को बेच दो, कुफार को बेच दो? कुछ ने कहा सिरका बना लें, इसको डाइल्यूट कर दें, चलो बियर या विस्की टाइप कह लें। कहा नहीं, जिसका ज्यादा हराम है उसका थोड़ा भी हराम है, जिसका पीना हराम है उसका बेचना भी हराम है। हदीस में एक शराब की वजह से 10 लोगों पर लानत है। शराब पे लानत, पीने वाले पे, पिलाने वाले पे, बेचने वाले पे, खरीदने वाले पे, इसको कैरी करके एक जगह से लाने वाले, इसको टेक केयर करने वाले पे। और अल्लाह ना करे अगर किसी के भी इल्म में ऐसी कोई जगह हो कि जहां शराब बिकती है, तो इन सब चीजों की जरूरत पड़ती है। लेकर सिर्फ उसको लिफाफे में डालकर अगर किसी गाहक के हाथ में देते हैं तो इन 10 में से एक जगह पे वो भी आ जाता है। अल्लाह से दुआ करें कि उम्मत मुस्लिमा को इस गंदी कमाई से पाक करें। जब तक ये होगी इस्लाम नहीं दिल में आएगा, ये याद रखिए, ये किसकी तासीर है। फिर इसके बाद आप देखिए कि अब करें क्या, शराबी की शराब कैसे छुटे? और शराब तो बहुत थोड़े लोग पीते हैं अल्हम्दुलिल्लाह। ये तौब आवाजें आने लग गई ना कि पार्टी में शराब ना होगी तो क्या होगा, मीटिंग में ना होगी, पीसी में इतना बड़ा फंक्शन है, बाहर से डेलीगेशन है, चले कोई नहीं, कारोबारी तौर पे तो जायज है ना, एक दो घूंट तो कोई बड़ी बात नहीं, और हमें तो नशा आता भी कोई नहीं। और वो पहले की शराब गंदी थी, अब तो बड़ी साफ हो गई है, अब तो पेस्चराइड शराब है। तो ये वही बात है जो बाद शुरू में जिक्र कर दिया कि अल्लाह के हुक्म को सुनकर हीलो हुज्जत करना कौमों की तबाही का जरिए। लेकिन आप देखिए कि ये कभी हो नहीं सकता कि एक शख्स इतना जिम्मेदार हो और इन कामों में पड़े। अगली आयतों में शराब की तरह हर गुनाह को छोड़ने का तरीका में बताया जा रहा है कि अगर बहुत बोझल लगने लगे ये काम आ तो डोंट वरी, लैसा अललजीना आमनू वामिलु सालिहाती जुनाहुन फी मताइमो। जो लोग ईमान ले आए और नेक अमल करने लगे, उन्होंने पहले जो कुछ खाया पिया था इस पर कोई गिरफ्त नहीं होगी। कितनी खुशी की बात है। शर्त एक है, बशर्ते के वो आइंदा इन चीजों से बचते रहें जो हराम की गई। देखिए अल्लाह ताला पिछली जिंदगी पर ऐसे कलमे अफ फेरता है कि गोया के कभी किया ही नहीं, नदामत शर्मिंदगी, और आइंदा उस गुनाह को छोड़ना है, अल्लाह पिछला सब माफ कर देगा, किसी से जिक्र करने की कोई जरूरत नहीं। शर्त एक है कि वो ईमान पर साबित कदम रहे और अच्छे काम करें, फिर जिस जिस चीज से रोका जाए इससे रुके, और जो फरमाने इलाही हो इसे माने, फिर खुदा तरसी के साथ नेक रवैया अख्तियार करें, और अल्लाह ताला नेक किरदार लोगों को पसंद करता है। आप देखिए कि आहिस्ता आहिस्ता करके छुड़ाएंगे ना, किस तरह छुटती है, जब आपके अपने दिल में ईमान आता है। यहाँ तकवा के डिफरेंट लेवल्स हैं, उसको देख लीजिए। आप इमेजिन कीजिए कि एक शख्स जॉब करता है और उसकी मंथली सैलरी $1,000 है, हैंड टू माउथ घर की हालत थोड़ी बहुत करके गुजारा कर ही लेंगे बीवी बच्चे। अल्लाह ने कुछ बरकत दी, 500 बढ़ गए, 1500 हो गए, थोड़ी सी आसूदगी होगी ना। अगर हफ्ते में एक दफा गोश्त पकता था तो अब एक हफ्ते में या दो हफ्ते में 3 दफा पकेगा, थोड़ा थोड़ा आसूदगी आएगी, दूध पी लेंगे, ये करेंगे वो करेंगे। कुछ अरसे के बाद उसकी सैलरी 1,000 से जो शुरू हुई थी वो 5,000 मंथ पे पहुंच जाए। क्या फर्क पड़ता है जब मनी बढ़ती है, तो कारोबार फ्लरिश करते हैं तो ज्यादा से ज्यादा यानी जो चेंज आता है वो क्या है, लाइफ स्टाइल खूबसूरत होने लगता है, चॉइस अच्छी होती है। पहले सस्ते ब्रांड भी पसंद आते थे, अब हम कहते हैं ये नहीं अच्छा, ये हेल्थ के लिए नहीं अच्छा, ये बोला नहीं अच्छा। दिन ब दिन पहनना ओढ़ना खाना पीना अच्छा होता है, बस उसी चीज को सामने रखें। इस तरह मनी बढ़ती है ना तो आपका लाइफ स्टाइल अच्छा होता है, इसी तरह तकवा की दौलत जब बढ़ेगी तो आपको अपनी छोटी छोटी जो पहले नेकियां करते थे, शुरू में इंसान छोटी नेकियों पर राजी है, चलो शुक्र है नमाज पढ़ती तो हो ना। आप अपने बच्चों से कभी पूछिए, जरा टीनेजर जिनको आप नमाज की आदत डालें, बेटा नमाज पढ़ी, पढ़ ली, किधर पढ़ी, कितनी पढ़ी, अम्मी शुक्र करें मैंने फर्ज तो पढ़ ली है ना। वो 3 मिनट के अंदर नमाज पढ़ के आधा मुंह गीला आधा सूखा वजू करके बाथरूम से आते हैं, अम्मी शुक्र करें पढ़ तो ली ना। और बचपन की जवानी की नमाजें तो हम सबकी अम्मी बुक ली थी, 2 नफिल बराए अब्बा जान, हाँ अब्बा जी के लिए पढ़ते थे आप, अब्बा जी ने आदत दिलवा दी, अल्लाह ने आहिस्ता से अपना दी। तकवा बढ़ता है, इसके लेवल्स हैं। अभी इसी जो सीरीज थी शेप अप सीरीज, उसमें भी मैंने एक में बताया था कि कुछ लोगों का तकवा पहले दर्जे का, जिन्होंने बस ये सोचा हुआ है कि जहन्नुम से बचना है, शिर्क नहीं करते जहन्नुम से बच जाएंगे। कुछ उससे थोड़ा आगे बढ़ते हैं वो कहते हैं नहीं कबायर से भी बचना है, कुछ उससे आगे बढ़ते हैं वो कहते हैं नहीं सगीरा भी नहीं करने, और कुछ उससे भी आगे बढ़ते हैं वो कहते हैं कि नेकी का मौका भी नहीं छोड़ना। जितना आपका तकवा बढ़ेगा आपको अपनी नेकियां छोटी लगे, फिर आप कहेंगे नमाज ये तो सब पढ़ते हैं, रोजे तो सब रखते हैं, मुझे तो कुछ और करना, फिर आप नफली इबादत करते हैं, फिर आप सदका देते हैं, जो नेकी दूसरा करने लगता है ना आप कहते हैं इट्स कॉमन नेकी, मुझे ब्रांडेड नेकी चाहिए। और आज के दौर की ब्रांडेड नेकी क्या है, वजाहिदु फी सबीलिल्लाह, अल्लाह के रास्ते में मेहनतें करनी, कुन तुम खैरा उम्मतिन उखरिजत लिन्नास। आज के दौर में वो इंसान इन लीड्स में से शुमार होगा अल्लाह की नजर में जो दाई लल्लाह होगा, जो अल्लाह के इस दीन को इज्जत दिलाए, जो अल्लाह का दीन आम करे, क्योंकि यदूना इलल खैरी व यामरूना बिल मारूफ व यनहूना अनिल मुनकर। बाकी रह गए वो लोग जो अपनी जिंदगी गुजार रहे हैं, तो यहाँ फिर यही समझ लीजिए कि जिंदगी गुजारने के 2 रास्ते हैं। एक है फराइज की हद तक जीना, आप 5 नमाजें पढ़ें, रोजे रखें, हज करें, जकात दें, झूठ ना बोलें, दैट्स फाइन, अपने घर की टेक केयर करें, 100% अल्लाह आपको जन्नत देगा, ये लीस्ट मिनिमम है, ये है आम दर्जा आम इंसानों का। लेकिन एक और दर्जा जिसको अजीमत का दर्जा कहते हैं, विद फुल कन्विक्शन, मुझे कुछ करना है, मुझे लीडर बनना है, वो फिर सिर्फ अपने लिए नहीं जीते, उनको गम सिर्फ अपने 2-3 बच्चों का नहीं है, उनको फिर सिर्फ ये नहीं है कि भाई मैंने अपना घर साफ करना है, वो कहते हैं नहीं गली भी साफ हो मोहल्ला भी साफ हो। ऐसे लोग फिर वो दर्जों पे पहुंचना चाहते हैं जिस पे अल्लाह ने असाबिकून अव्वल उनको कहा। तो ये मेरा और आपकी चॉइस है, हम इस्लाम के लिए कुछ नहीं करना चाहते, नो प्रॉब्लम एट ऑल, हम अपने लिए कर लें, ये भी बिग पार्ट होगा क्योंकि छोटी छोटी इकाइयां मिलेंगी, मिलके बड़ी तस्वीर इस्लाम ही की बनेगी। लेकिन जो आला दर्जे पे होगा अल्लाह उसको जन्नत के आला दर्जे देगा। तो दुआ कीजिए हम जो कर सकते हैं करें, घर का माहौल सूटेबल नहीं है तो भी पहला दर्जा इख्तियार करें, अगर घर का माहौल सूटेबल हो गया या है तो फिर आप आगे निकलिए। आज के दौर में वो लोग जिनके शौहर उनके दीन के मुआविन है, जिनके बच्चे उनकी बात सुनते हैं, या जिनको अल्लाह ने नेमते दी है, उनके लिए दीन का काम करना फर्ज ऐन है। दीन के काम से फिर वही बात कहूंगी कि नमाज रोजा ना समझिए, कुरान ना समझिए, इसके लेवल्स होते हैं। اللہ نے میرے ریزولٹس دیچے، ہم پڑھ چکے ہیں لیا بلوا کو، ہم تمہیں ازمانا چاہتے ہیں، جو مجبوریوں والے ہیں وہ دیکھیں قیامت کے دن بچ جائیں گے، ہم بھنس جائیں گے. میں اکثر سوچتی ہوں اللہ تونے ہمیں اتنی دنیا کی نعمتیں دی ہیں، اور آپ اسے اتفاق کرتے ہیں نا کہ ہم جو ویسٹ میں رہتے ہیں ہماری زندگی کتنی خوبصورت ہے، اس رنگ میں سکون کتنا ہے، امن کتنا ہے، ہمارے کھانے کتنے پیور ہیں، ہمارے گھر کتنے صاف ہے، ایک دفعہ بجلی نہیں گئی، ایک دفعہ نیٹ ڈراپ نہیں ہوا اللہ کے حکم سے، یہ اللہ کی نعمتیں ہیں نا. اب دنیا کی تو زندگی ہماری اللہ نے اچھی کی، تو کیا اس کا حساب زیادہ ہوگا کہ ان کا زیادہ ہوگا؟ آپ زیادہ گروسری لے کے آتے ہیں تو بل زیادہ آتا ہے یا کم لاتے ہیں؟ تو میں اور آپ زیادہ گروسری کی لسٹ میں کرنا کہ وی نیڈ ٹو پے مور، جتنا پے بیک کرتے تھے اللہ ہمیں ان نعمتوں سے کوئی نقصان نہیں دے گا. لیکن اگر ان نعمتوں کو پا کے لگژریس میں پڑھ کے اللہ کی نافرمانیاں کی اور وہ بھی کر دیا جو بےچارے کم نعمتوں والے نہیں کر رہے، تو پھر پکڑ ہوگی. یہ ہے اصل میں چھوٹی سی کہانی. اگر اس سال ہمیں یہ سمجھ آ گئی تو میرا خیال ہے کہ ایک بگ چینج ہم اپنی زندگی میں اس کی فیل کریں گے.